اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد
نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. اگلا مسئلہ ہے رسول اللہ صلی اللہ علیہ وسلم کے مقابلے میں کسی نبی یا ولی، محدث یا فقی، امام یا عالم کی اتباع کا تصور سراسر گمراہی ہے. اس کی دلیل حضرت جابر رضی اللہ عنہ روایت کرتے ہیں کہ حضرت عمر رضی اللہ عنہ نبی اکرم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور عرض کیا، ہم یہودیوں سے کچھ باتیں سنتے ہیں جو ہمیں اچھی لگتی ہیں، کیا ان میں سے بعض زیادہ اچھی لگنے والی باتیں لکھ لیا کریں؟ سوال دیکھیے گا، یعنی یہود سے سنتے ہیں اور ان کی کچھ باتیں اچھی لگتی ہیں تو کیا لکھ لیا کریں؟ اللہ کے نبی نے ارشاد فرمایا، کیا تم اپنے دین کے بارے میں شک میں مبتلا ہو؟ کیا شک ہے کہ یہ ناقص ہے؟ یعنی وہ بات جو ان کو بتائی تھی ان کے پاس اور ہمارے پاس نہیں ہے. جس طرح یہود و نصارہ اپنے دین کے بارے میں شک میں پڑے تھے، حالانکہ میں ایک واضح اور روشن شریعت لے کر آیا ہوں، اگر آج موسیٰ علیہ السلام بھی زندہ ہوتے تو میری پیروی کیے بغیر ان کے لیے کوئی چارہ کار نہ ہوتا. مسند احمد اور بحقی کی روایت. موسیٰ علیہ السلام کا ذکر کیوں آیا؟ کیونکہ ان پہ تورات اتری تھی. کہ آج اگر موسیٰ کو بھی تم فالو کرنے لگو گے تو تم صحیح طرف نہیں جاؤ گے اور موسیٰ بھی میری پیروی کریں گے. دیکھیں یہ کتنی بڑی دلیل ہے اس بات کی. جو لوگ کہتے ہیں کہ کوئی بات نہیں، اسلام کی بھی باتیں لے لو، دوسروں کی بھی لے لو، ہر مذہب کی اچھی باتیں لے لو، حرج کیا ہے، چلو اس سے کیا فرق پڑتا ہے. کہا نہیں، کیا تمہیں اپنے دین کے اندر نقص کا یقین ہے؟ یہ تو ایسی نا کہ جیسے آپ کسی جگہ جائیں، مثال ہے کہ آپ میڈیکل کالج میں داخلہ لیں، اوکے، آپ کو وہ پڑھائیں، ان کا ایک اپنا طریقہ کار ہوگا، اس کے حساب سے چلیں گے. تو آپ کہیں کہ نہیں، مجھے لگتا ہے کہ وہ جو دوسرا جو ایک میڈیکل کالج ہے نا دوسرے شہر میں، کچھ چیزیں اس کی بھی میں اپنے ساتھ شامل کر لوں. بھائی وہ کیوں؟ نہیں، میرا خیال ہے کہ ان کا زیادہ اسٹرانگ ہے کریکولم اور آپ کا کم ہے. نہیں، ہر ایک کا ایک طریقہ کار ہوتا ہے. ہو سکتا ہے جو چیز انہوں نے آپ کو ابھی نہیں بتائی وہ اگلے سال میں بتا دیں. ان کو لگ رہا ہوگا کہ ابھی آپ کو نہیں بتانی، وہاں بتانی بہتر ہے. تو جب انسان جم جاتا ہے نا ایک چیز کے ساتھ تو خود بخود گریجولی چیزیں آتی ہیں. یہ ان لوگوں کے لیے بھی ایک بہت ہی بڑی نصیحت ہے کہ جو ٹکڑوں میں دین مختلف جگہوں سے لے لیتے ہیں، جہاں بیٹھے دین کے نام پہ. بعض لوگوں کا صرف کام ہی کیا ہوتا ہے؟ گھومنا پھرنا. یہ کیا ہے ادھر کے، یعنی ان کا دین کیا ہے کہ مختلف جگہوں سے دین کو لینا. اور دین کو کیسے لینا؟ مثلا کوئی ایک سالڈ نالج نہیں لینا، یعنی ایک دفعہ اے ٹو زی پورا قرآن پڑھ لینا انسان تو اس کی سوچ ڈیولپ ہوتی ہے. اس کے بعد انسان کسی سے بھی کچھ سنتا ہے اس کو فائدہ ہوتا ہے. لیکن یہ ذہن میں رکھیے گا کہ جب تک آپ خود ایک دفعہ قرآن پاک سے نہیں گزرتے ایز اے اسٹوڈنٹ اور طالب علم، آپ 10 جگہ سے بھی سنیں نا، ہفتے کے 7 دن ہیں، ہر دن آپ شہر کے مختلف حصے میں جائیں، ایک دن ایک جگہ جا کے ایک عالم سے کوئی بات سنیں، دوسری جگہ دوسرے سے جائیں، تیسرے دن تیسرے سے جائیں، اینڈ آف دا ڈے آپ کو پتہ کیا ہوگا؟ تقابل. وہ ایسے کرتا ہے، یہ ایسے کرتا ہے، وہاں ایسا ہوتا ہے، یہ ایسا ہوتا ہے. تجوید دیکھ لیں، آپ دو لوگوں سے تجوید نہیں سیکھ سکتے. گرامر تو آپ بالکل دو لوگوں سے نہیں سیکھ سکتے. کچھ سبجیکٹس ایسے ہیں کہ بس ایک سے سیکھنے ہوتے ہیں. تو لہٰذا جب لوگ بہت زیادہ گھومتے ہیں، ٹھیک ہے، شوق اچھی چیز ہے، ورائٹی اچھی چیز ہے، اس کا یہ نہیں مطلب کہ آپ کسی ایک کو سن رہے ہیں تو دوسرے کو نہ سنیں، لیکن ایک دفعہ اپنے نالج کو اسٹرانگ کر لیں. جمے ہیں تو جم جائیں، لگے ہیں تو لگ جائیں، اور دیکھیں 40, 50, 60, 70, 80 سال کی زندگی ہو جائے کسی کی، اور ایک دفعہ رب کی بات ہی نہ پوری سمجھاؤ. ابھی تو ہم دیکھیں کہ یہ چھوٹی سی بک پڑھ رہے ہیں کہ سنت کے مسائل کیا ہیں. اگر اس وقت ہم بخاری شریف کھول کے بیٹھے، کتنے لوگ ہیں جنہوں نے اپنی زندگی میں ایک دفعہ A to Z پوری صحیح بخاری پڑھی ہے؟ सही मुस्लिम पढ़ी है, इब्ने माजा पढ़ी है, तिर्मिजी पढ़ी है। सियासत्ता सिर्फ 6 किताबें, हम में से किसने देखी भी है पूरी? हम हक रखते हैं अल्लाह के नबी की उम्मती कहलाने के? हम किस मुंह से अपने आप को अल्लाह के नबी की उम्मती कहें और कल क़यामत के दिन कहें कि वो हमारी सिफारिश करें? अल्लाह के नबी ने अगर कल पूछ लिया, अच्छा सही बुखारी पूरी पढ़ी थी? नहीं, वो तो पता ही नहीं वो थी कितनी। हमसे कोई नाम पूछ ले ना, इमाम बुखारी का नाम क्या था? अभी देखिएगा आपके भी सर नीचे जाएंगे। कब पैदा हुए, किस दौर में पैदा हुए, कितनी टोटल उनकी रिवायतें थी, कितने वॉल्यूम थे उनकी किताबों के, मुस्नद अहमद के कितने वॉल्यूम हैं? मैं तो कहती हूँ जिन आइमा कराम की तरफ लोग नस्बतें देते हैं उनको भी नहीं जानते। इमाम अबू हनीफा के नाम कोई बता दे, किस दौर में पैदा हुए, कहाँ हुए। और इसके बरक्स अगर आपसे पूछूं कि शहर का कोई मारूफ सिंगर, उसका नाम बताएं, उसके एल्बम्स के नाम आते हैं, कितनी उसकी मूवीज हैं, कितनी वीडियोज हैं, किसी एक क्रिकेटर का नाम बता दें, कितने मैच हुए, वो तो एक एक छक्का याद होता है कि किसने कब लगाया था और कहाँ लगाया था। तो फिर बात तो यही है कि जिस चीज़ से इंसान को मोहब्बत होती है वो वही काम करता है। अल्लाह ताला हमें अल्लाह के नबी की सुन्नत और अहादीस को समझने, उससे मोहब्बत करने और फिर उसको ऊपर अमल करने की तौफीक अता फरमाए। अगली रिवायत है हज़रत जाबिर रजी अल्लाह अनहो से। रिवायत करते हैं कि उमर बिन खत्ताब रजी अल्लाह अनहो तौरात लेकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए और अर्ज़ किया, है अल्लाह के रसूल, ये तौरात है। आप खामोश रहे। हज़रत उमर रजी अल्लाह अन्हो तौरात पढ़ने लगे तो रसूलुल्लाह का चेहरा मुबारक गुस्से से बदलने लगा। हज़रत अबू बकर रजी अल्लाह अन्हो ने यह सूरत हाल देखी तो कहा, ए उमर, गुम करने वालियाँ तुझे गुम पाएँ। ये मुहावरा हमारे यहाँ जैसे कहते हैं ना, तेरा बेड़ा तर जाए, यानी कोई बददुआ भी नहीं होती लेकिन एक जुबान का है ना, तो इस तरह अरब लोग कहते थे तुम्हें गुम करने वालियाँ गुम करें। इबास कहते हैं तुम्हारी माँ तुम्हें गुम करे, यानी ऐसे एक प्यार का एक अंदाज होता था किसी को आगाह करने के लिए। रसूलुल्लाह के चेहरे की तरफ नहीं देखते। हज़रत उमर रजी अल्लाह उन्होंने रसूलुल्लाह के चेहरे मुबारक की तरफ देखा तो कहा, मैं अल्लाह और उसके रसूल के गुस्से से अल्लाह ताला की पनाह मांगता हूँ। हम अल्लाह के रब होने पर, इस्लाम के दीन होने पर और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के नबी होने पर राजी हैं। इसके बाद रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, उस जात की कसम जिसके हाथ में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जान है, अगर आज मूसा अलैहिस्सलाम तशरीफ़ ले आए और तुम लोग मेरी बजाय इनकी इत्तेबा शुरू कर दो तो सीधी राह से गुमराह हो जाओगे, और अगर मूसा ज़िंदा होते और मेरी नबूवत का ज़माना पाते तो वो भी मेरी इत्तबा ही करते। इसे दारमी ने रिवायत किया। बहुत वाज़ रिवायत है कि अल्लाह के नबी उम्र फारूक के हाथ में, देखिए मैं एक एक लफ्ज़ पे जोर इसलिए दे रही हूँ कि नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सबसे आला, और उम्र वो शख्स है कि जिसके बारे में अल्लाह के नबी ने फरमाया, हर उम्मत में एक साहिब इल्हाम शख्स होता है और मेरी उम्मत का शख्स वो उम्र है। आपने फरमाया कि मैं आखिरी नबी हूँ, मेरे बाद कोई नबी नहीं, अगर मेरे बाद कोई शख्स नबी बनता तो वो उमर बनता। देखिए खलीफा अबू बकर बने लेकिन नबी बनने की क्वालिटीज़ उमर में ज़्यादा थी। वो शख्स, उसके हाथ में चीज़ क्या है? तौरात, जो कुरान पाक के बाद सबसे ज़्यादा मारूफ और मशहूर किताब, कमेंडमेंट्स, और उसके अंदर कितने हुक्म थे। नबी बेहतरीन, सहाबी आला, किताब बेहतरीन। कोई उन्होंने राजस तो नहीं था पकड़ा हुआ, कोई फिक्शन तो नहीं था? गुस्सा क्यों आया अल्लाह के नबी को? सोचिए, जब अल्लाह के नबी के सामने उमर के हाथ में तौरात का सफ़ा, जो अल्लाह की उतारी हुई थी, वो नहीं चल सका, तो आप बताइए कि आज के दौर में अल्लाह के नबी की हदीस या आपकी किसी सुन्नत के मुकाबले में किसी इमाम का फतवा, किसी मुफ्ती की बात, किसी दूसरे इंसान की बात कैसे चल सकती है? आज लोग जब किसी भी का नाम लेके आगे बात पेश करते हैं कि ये फलाँ इमाम की, और उसको कहा दे कि देखें ये बात बहुत अच्छी है आपके सामने, लेकिन देखिए कि इससे दूसरी तरफ आपको ये हदीस भी तो मिल रही है। और लिटरली ऐसा हुआ, यानी किसी मस्जिद में नमाज में लोग जाते थे तो वहाँ एक ख़ास तरीके से नमाज पढ़ाते थे, तो कोई अल्लाह का बंदा था, उसने कहा कि ये सही बात नहीं है, और मैंने खुद हदीस पढ़ी है बुखारी में कि अल्लाह के नबी सल्लम तो ये काम करते थे जो आप नहीं करते। खैर, ये घर गए, इन्होंने अपनी किताब पकड़ी जो बुखारी की थी, उसमें सही बुखारी में लिखा होता जिसको कोई झुटला ही नहीं सकता, जाके उनको दिखा दी इमाम साहब को मस्जिद में कि देखें आप कैसे कह सकते हैं कि ये नहीं करना, ये तो हदीस में लिखा हुआ है। देखी एक नहीं कितनी हदीसें थी, सब सुन ली, कहा क्या इरादा है। कहा बात सारी ठीक है लेकिन हम अपने इमाम के फतवे से आगे नहीं जा सकते। अब ये क्या है, आगे आएंगी बातें तो आप देखेंगे कि ये अल्लाह और उसके रसूल के कदमों से आगे बढ़ना है। सूरह हुजरात की पहली आयत में अल्लाह ताला कहते हैं कि ईमान वालों अल्लाह और उसके रसूल के कदमों से आगे ना बढ़ो। सुन लिए मानेंगे नहीं। अब देखिए तौरात का सफा नहीं चल सकता तो आज किसी का फतवा या किसी इमाम का इज्तिहाद कैसे चल सकता है। वो अल्लाह के नेक चुने हुए बंदे थे, करोड़ों रहमतें होंगी उन पे अल्लाह की इंशाल्लाह। अल्लाह अपने किसी इमाम को किसी बंदे को ज़ाया नहीं करेगा जिन्होंने अपनी ज़िंदगी इखलास के साथ अल्लाह के दीन के लिए लगाई, क्या अल्लाह ताला क़यामत के दिन उनको रुसवा करेगा कि इमाम अबू हनीफ़ा रहमतुल्लाह अलैह ज़्यादा ठीक थे या इमाम शाफ़ी ठीक थे या इमाम मालिक गलत है या इमाम अहमद गलत है। अल्लाह तो उनको अजर देने वाला है, अल्लाह तो उनके दर्जे बुलंद करने वाला है और आज उम्मत उन्हीं के नाम लेके लड़ रही है। अल्लाह ताला हमें सही राह दिखा दे और अपना ताल्लुक अल्लाह के नबी के साथ बराह रास्त जोड़ने वाला बना दे। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की इताअत में कोताही ने जंगे उहद की फतह को शिकस्त में बदल दिया। हज़रत बरा बिन आज़िब, यहाँ सिर्फ इनका नाम बरा लिखा है लेकिन इनका पूरा नाम क्या था, बरा बिन आज़िब आइन से, फरमाते हैं कि उहद के रोज़ मुशरिकों से हमारा मुकाबला हुआ। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने तीर अंदाज़ों की एक जमात पहाड़ की चोटी पर बिठा दी और अब्दुल्ला बिन जुबैर रदियल्लाहु अन्हु को इनका अमीर मुकर्रर करते हुए फरमाया, तुम हमें मैदान जंग में ख्वा गालिब होते देखो या मغلوب होते, अपनी जगह से हरगिज़ न हटना और न ही हमारी मदद को आना। यानी ये ऐसी वाहिद जगह थी कि जहाँ से दुश्मन हमला कर सकते थे, तो अल्लाह के नबी ने उसको सेफ्टी के लिए वहाँ उनको खड़ा किया, 50 लोगों को, यहाँ से नहीं हिलना, कुछ भी हो जाए, परिंदे हमें नोच लें, हमें हम जीतें हम हारें, तुमने अपनी जगह नहीं छोड़नी। ठीक है, अब नसीहत हो गई, आगे क्या हुआ। चुनाचे काफिरों से मुकाबला हुआ तो काफिर भाग निकले, हत्ता कि मैंने देखा कि मुशरिकों की औरतें पिंडलियों से कपड़ा उठाए हुए पहाड़ पर भागी जा रही हैं, इनकी बाजेबें दिखाई दे रही थीं। हज़रत अब्दुल्ला बिन जुबैर रदी अल्लाह अन्हों ने इनको समझाया कि रसूलुल्लाह ताकीद कर गए हैं कि इस जगह से ना हिलना, लिहाजा यहाँ से मत हिलो। तीरंदाज ना माने, अपनी मर्जी से वो जगह छोड़ दी, चुनाचे मुसलमानों को शिकस्त हो गई और 70 सहाबे कराम शहीद हो गए। इसे बुखारी ने रिवायत किया। एक गलती, अल्लाह के नबी की एक नाफरमानी ने जीती हुई फतह को शिकस्त में बदल दिया। आज उम्मत कैसे पनप सकती है, आज कैसे उभरे उम्मत, आज कैसे उम्मत मुस्लिमा को अल्लाह ताला इज्जत दे और बुलंदियां दे कि जहां हर कदम के ऊपर अल्लाह के नबी के हुक्मों को और उनके फरामीन को हम छोड़ने लगते हैं। सहाबे कराम सुन्नत रसूल को तर्क करना सरासर गुमराही समझते थे। उरवा बिन जुबैर रदी अल्लाह अन्हों से रिवायत है, अबू बकर सिद्दीक रजी अल्लाह अन्हों ने फरमाया, मैं कोई ऐसी चीज़ नहीं छोड़ सकता जिस पर रसूलुल्लाह अमल किया करते थे, क्योंकि मुझे डर है कि अगर मैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कौलो फेल में से कोई चीज़ भी छोड़ूंगा तो गुमराह हो जाऊंगा। ये बुखारी और मुस्लिम की रिवायत है। कौन कह रहा है, अबू बकर सिद्दीक, कि जो पहले दिन से अल्लाह के नबी के साथ इस्लाम के काफ़िले में शरीक थे, वो कहते हैं कि अगर मैं अल्लाह के नबी का कोई एक कॉल या कोई एक फेल छोड़ दूँ तो मैं गुमराह हो जाऊँगा। तो आज हम अपने बारे में क्या कहते हैं। देखिए आप कहीं जाते हैं ना तो आप एक एग्ज़िट मिस करते हैं ना तो आप मंजिल से दूर चले जाते हैं। जो लोग ड्राइव करते हैं वो मेरी इस बात से तस्दीक करेंगे ना, एक एग्ज़िट सिर्फ आपको मंजिल से कितना दूर ले जाता है। ये जवाब है उन लोगों का जो कहते हैं क्या फ़र्क पड़ता है, छोटी सी बात है, थोड़ी सी बात है, अब इसकी वजह से क्या करते हो, चलो क्या हुआ, एक छोटी सी बात ही है ना, अल्लाह के नबी की नहीं मानी। नहीं, वो आपको आपकी मंजिल से दूर ले जाएगी, वो सिराते मुस्तकीम से बहुत दूर ले जाएगी आपको। इसलिए एक एक चीज़ पे नज़र रखनी है। अगली बात, ऐसी बात या अमल जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से साबित ना हो, हदीस या सुन्नत कहकर लोगों के सामने पेश करने की सज़ा जहन्नम है। हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हो कहते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने जानबूझकर झूठ मेरी जानिब मंसूब किया वो अपना ठिकाना जहन्नम में बना ले। हज़रत अली कहते हैं रज़ी अल्लाह अन्हो, रसूलुल्लाह ने फरमाया, جس نے میری جانب جھوٹی بات منسوب کی وہ آگ میں داخل ہوگا۔ حضرت سلمہ رضی اللہ عنہ سے روایت کہ میں نے نبی اکرم صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا کہ جو شخص میری طرف ایسی بات منسوب کرے جو میں نے نہیں کہی وہ اپنی جگہ جہنم میں بنا لے۔ چوتھی دلیل، ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت کہ رسول اللہ نے فرمایا آخری زمانے میں دجال اور کذاب لوگ ایسی حدیثیں تمہارے پاس لائیں گے جو تم نے اور تمہارے اسلاف نے کبھی بھی نہ سنی ہوں گی، لہٰذا ان سے بچ کر رہو، کہیں تمہیں گمراہ نہ کر دیں یا فتنے میں مبتلا نہ کر دیں۔ یہ صحیح مسلم کی روایت ہے۔ آپ بھی سوچیں گے اور میرے بھی ذہن میں یہ بات آتی کہ کوئی ایسا کرتا ہے اپنی مرضی سے کوئی بات اللہ کے نبی پہ منسوب کر دے۔ ایک شخص ہے، مجھے اس کا نام یاد نہیں، رافضی تھا، مرتے وقت اس نے اپنے ڈیتھ بیڈ پہ اس چیز کا اقرار کیا تھا کہ میں نے اپنے ہاتھوں سے، کتنی مجھے فگر بھی یاد نہیں، کچھ یاد نہیں، لیکن بات کہیں لکھی بھی ہے میرے پاس، کہ میں نے اپنے ہاتھوں سے کتنی سینکڑوں حدیثیں لکھ کے حدیث کی کتاب میں شامل کی تھی۔ یہ ایک نئے الگ ایشو ہے، اس پہ بھی کہیں آگے جا کے بات ہوگی کہ حدیث میں ضعیف کہاں سے آ جاتی ہے اور دوسری کہاں سے آتی ہے۔ ہلکا سا اس کا تقابل لینے کے لیے سمجھ لیں کہ دین جب تک مکہ میں تھا، پھر مدینہ میں آیا، مدینہ میں محفوظ تھا، اس کے بعد صحابہ کرام کے دور میں دین پھیلتے پھیلتے حضرت عمر کے دور کے سمجھے بعد جب دین پہنچے نا کوفہ میں، کوفہ شہر ہے، کہاں کا شہر ہے، عراق کا شہر ہے، وہاں جب پہنچے نا تو وہاں سے فتنے اٹھے تھے اس وقت، یعنی یہ جو شیعہ کا جو رافضی جو فرقہ ہے یہ بھی وہاں، تو یہ ایک ایسا دور آیا ہے تاریخ میں کہ جس میں جعلی حدیثیں گھڑ گھڑ کے دین میں ڈالی گئیں۔ تو آپ ایک دم سوچنے لگیں گے کہ اچھا پھر اس کا مطلب کہ آج تو حدیث جو ہے وہ پتہ نہیں قابل توجہ ہی نہیں، اس میں صحیح ہو کہ نہیں ہو، ایسا نہیں ہوتا۔ اللہ کا یہ وعدہ ہے کہ جب بھی کسی نے حق میں باطل ملانے کی کوشش کی نا تو اللہ نے اس کے بعد پھر ایسے لوگ بھیجے۔ یہ جو محدثین کا دور ہے نا، یہ اس کے بعد کا دور ہے، انہوں نے اس طرح ایک ایک حدیث کو چن چن کے الگ کیا جیسے آپ آٹے میں سے بال نکالتے ہیں، ہر دور میں ایسا ہوتا ہے۔ اور آپ دیکھیے کہ اللہ کی شان دیکھیے کہ ہر 100 سال کے بعد ایک مجدد پیدا ہوتا ہے، معروف بات ہے کہ ہر دور میں جب لوگ دین میں کچھ نہ کچھ کمیاں بیشیاں کرتے ہیں نا تو اللہ تعالیٰ ایسے شخص کو پیش کر دیتا ہے جو اس دین کے اندر پھر لوگوں کے اضافوں کو نکالتا ہے۔ پچھلے دور میں تھا، آج کے دور میں آپ کو معلوم ہے کہ ناصر الدین البانی رحمتہ اللہ علیہ، اگر آپ ان سے متعارف ہیں یا ان کا نام جانتے ہوں، آج سے کچھ 7-8-9 سال پہلے ان کا انتقال ہوا ہے، شاید اس سے بھی زیادہ، ان کے بارے میں یہ بات معروف ہے کہ اس صدی یعنی اس سینچری، اس 100 ایئرس کے وہ مجدد ہیں۔ ان کی پوری کتاب ہے اس وقت صحیح، یعنی انہوں نے صحیح اور ضعیف روایتوں کو الگ چھانٹ دیا۔ اور الحمدللہ جو آپ جن نواز نبی بک پڑھ رہے ہیں اس کے مین پیج پہ آپ دیکھیں گے کہ ان کا نام لکھا ہوا ہے کہ ساری روایتیں جو یہ ان کی تخریج ہے، کہ اس میں جو روایتیں پیش کی گئی ہیں وہ ابھی بالکل جیسے اب یہ کہہ لیں کہ لیٹسٹ ریسرچ کے بعد اس کے اندر اگر کہیں بھی کوئی ضعف والی روایت نمازوں کی کتابوں میں شامل ہو چکی تھی تو اس کو انہوں نے نکال دیا۔ اللہ کبھی بھی اپنے نبی کی بات کو ایسے نہیں پیش کرے گا۔ اور یہ بھی ایک شبہ دیا جاتا ہے کہ اللہ کے نبی کی باتیں ہم کیا جانیں اور کیسے ہو سکتا ہے صحیح ہے کہ نہیں، یہ ہماری لاعلمی ہے، کھانا تو ہم نہیں چھوڑتے اس وجہ سے کہ پتہ نہیں اس میں کیا ڈلاؤ، کیا انزائم ہوں گے، کیا اس میں انگریڈینٹس ہوں گے، چلو بھوکے ہی رہ لیتے ہیں، تو دین سے پیچھے کیوں رہتے ہیں ہم لوگ؟ سنت رسول صلی اللہ علیہ وسلم کو چھوڑ کر نیا طریقہ تلاش کرنے والا شخص اللہ تعالیٰ کے ہاں سب سے زیادہ مغضوب ہے۔ مغضوب میں نے غضب کا شکار۔ حضرت عبداللہ بن عباس رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ نے فرمایا 3 آدمی اللہ تعالیٰ کے ہاں غضب میں ہیں، یعنی ان پہ اللہ تعالیٰ کا غصہ آتا ہے، اور وہ کون سا ہے؟ حرم شریف کی حرمت پامال کرنے والا، یعنی حرم میں جا کے وہاں کوئی ایسا کام کرے کہ جو وہاں جائز نہیں۔ دوسرا، اسلام میں رسول اللہ کا طریقہ چھوڑ کر جاہلیت کا طریقہ تلاش کرنے والا، اور تیسرا، کسی مسلمان کا ناحق خون طلب کرنے والا تاکہ اس کا خون بہائے، یعنی قتل کرنے والا۔ تو اس میں بھی آپ دیکھیں کہ اسلام کا طریقہ چھوڑ کر جاہلیت کے طریقے اختیار کرنے، اور یہ تبھی ہوتا ہے جب بندہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے لائے ہوئے دین کو اس پہ راضی نہیں ہوتا۔ رسول اکرم کا حکم نہ ماننے پر دنیا میں عبرت ناک سزا، یہ سب بڑے غور سے سنیں، بلکہ بچیاں بھی، آج کے دور کا مسئلہ ہے، اس لیے میں نے تھوڑا سا ہائی لائٹ کیا اس کو۔ کیا روایت ہے؟ حضرت سلمہ بن اکوع رضی اللہ عنہ سے روایت ہے کہ ان کے باپ نے انہیں بتایا کہ ایک آدمی نے رسول اللہ کے پاس بائیں ہاتھ یعنی لیفٹ ہینڈ سے کھانا کھایا تو آپ نے فرمایا اپنے دائیں ہاتھ سے کھاؤ۔ اس شخص نے جواب دیا میں ایسا نہیں کر سکتا، یعنی تکبر کی وجہ سے اس نے کہا۔ آپ نے ارشاد فرمایا اچھا اللہ کرے تجھ سے ایسا نہ ہو سکے۔ اس شخص نے تکبر کی وجہ سے یہ بات کہی تھی حالانکہ کوئی شرعی عذر نہیں تھا۔ راوی کہتے ہیں کہ وہ شخص پھر عمر بھر اپنا دایاں ہاتھ منہ تک نہیں اٹھا سکا۔ یہ صحیح مسلم کی روایت ہے، یعنی اللہ تعالیٰ نے اس کے ہاتھ کو شل کر دیا۔ جیسے آج کے دور میں آپ کہیں کہ فالج ہے کہ بائیں ہاتھ سے کھا رہا تھا اور آپ نے جب منع کیا تو اس نے کہا میں نہیں کھا سکتا، یعنی رعونت سے کہا، تو اللہ نے اس کے ہاتھ کو شل کیا۔ اور اس طرح کے اور بھی کئی واقعات ہیں۔ سیرت کی کلاس میں ہم نے پڑھا تھا جس شخص نے وہ صحیفہ لکھا تھا جس پہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ اور بنو ہاشم اور بنو مطلب کے ساتھ سوشل بائیکاٹ تھا، تو اس کا ہاتھ بعد میں شل ہو گیا۔ اللہ تعالیٰ اپنے نبی کو کبھی بھی رسوا نہیں کرتا، تو اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں ان باتوں کو سن کے ماننے والا بنا دے۔ سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔